तो आज हम इंशा अल्लाह ताला आयत नंबर 1 से बात करेंगे। देखिए जो मक्की सूरतें होती हैं ना, इनके अगर आप खुद पढ़ेंगे भी तो आपको काफी हद तक चीजें समझ आ जाएंगी। बहुत सिंपल आयात होती हैं, लेकिन डेप्थ इतनी ज्यादा होती है कि आप एक एक आयत को अगर खोलने लगे ना तो पूरा पूरा लेक्चर हो सकता है। उसकी में गौर व फिक्र करते हुए, तदब्बर करते हुए, उसकी गहराई में अगर आप जाते हैं तो बहुत टाइम लग सकता है। तो आज की भी आयात कुछ ऐसी ही हैं। देखते हैं आज की आयात को। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलिफ लाम रा हरूफ मुकत्तआत हैं। मुकत्तआत मतलब कता किए हुए, अलग अलग किए हुए, इनको अलग अलग हम पढ़ते हैं, ठीक है। और ये अल्लाह ताला की तरफ से इसी तरह उतरा है और इसका माना आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें नहीं बताया। जब हमें नहीं बताया तो अब हम इसके माने को जितना भी टटोलें करें, अपने अकल के घोड़े दौड़ाएं, तो कोई फायदा नहीं है उसका, ठीक है। इसीलिए जो हमारे असलाफ थे ना, जो हमारे पहले के लोग थे, जो मुफस्सिरीन पुराने थे, उन्होंने इसकी कोई तफसीर नहीं की। बस वो ये बताते हैं कि ये मुतवज्जे करने के लिए, आइदर तो जो मुखातिब है उसको मुतवज्जे करना कि आप आगे बात जो आ रही है उसकी तरफ तवज्जो करें। दूसरा ये भी रीजन इसका लिखा गया है कि जो अरब लोग थे ना, वो अपने आप को तो कहते थे हम अरब है, और बाकी सारी दुनिया को ये कहते थे ये अजम है, अजमी है। अजमी मतलब क्या? गूंगे, ठीक है। तो हम हैं जो साहिब जुबान है और हम हैं जो फसाहत और बलागत में इतने टॉप पे हैं, तो हमारा तो कोई मुकाबला कर ही नहीं सकता, ये तो सारे गूंगे हैं। तो उनको कहा गया कि तुम ये दावा करते हो ना कि तुम बहुत बड़ी चीज हो और तुम जुबान दान हो और ये हो, तो लो फिर इसका तर्जुमा करके बताओ ये क्या हरूफ है, इनका क्या मतलब है। जिसके आगे सब आजिज थे, तो ये भी एक मौजज़ा है कुरान का कि इसका माना कोई नहीं जान पाया। और ये ऐसा नहीं है कि इसका कोई माना नहीं है, अल्लाह ताला इसका माना जानता है कि इनके क्या माने हैं। समझ आई बात? और फिर हमें एक तरह से ये बात शुरू में ही सिखा दी गई है कि आपको माना समझ नहीं आ रहा ना, तब भी आप ये नहीं कहेंगे कि हमें तो माना समझ नहीं आ रहा तो फिर मतलब ठीक है हम नहीं मानते। नहीं, हमें ये कहना है, ईमान यही होता है कि अब से आगे, देखिए अलिफ लाम मीम भी इससे कुरान पाक यानी एक तरह से स्टार्ट की बात है ना सूरह बकरा में। अलिफ लाम मीम से कुरान समझ लें, एक शुरुआत होती है सूरह फातिहा के बाद, तो उसमें भी आपको ये बता दिया जाता है कि आपको समझ नहीं आ रही ना इसका क्या मतलब है, तो आपने इसके बावजूद ये कहना है, ये आपकी ईमान के का तकाजा है, आपका ईमान ये डिमांड करता है कि आपको अब ये कहना है कि मेरी समझ में आए या ना आए, मैं इसके ऊपर ईमान रखती हूं कि ये अल्लाह की तरफ से है बस। और रासिखूना फिल इल्म जिनका सूरह आले इमरान में हमने पढ़ा था, वो भी यही कहते हैं ना, आमन्ना भी कुल्लु मिन इंदि रब्बिना, हर चीज ये सारा हमारे रब की तरफ से है, सारा का सारा। समझ आई बात? तो इसको हमने मानना है, ईमान रखना है, लेकिन इसके माने के ऊपर हमने कोई बहस नहीं करनी। तिल्क आयातुल किताबिल हकीम, ये आयात जो है ना हिकमत वाली किताब की हैं, ये कोई ऐसी मामूली बात नहीं है जो आप आगे पढ़ने जा रहे हैं। ये आयात हैं एक ऐसी किताब की जिसकी सिफत क्या है कि वो हिकमत वाली है, यानी हिकमत के भी हम डिफरेंट माने में आपको बताती हूं। एक माना इसका है कि इसमें जितने अहकाम है वो मजबूत है, मुहकम के माने में। एक हकीम बमाना मुहकम, मुहकम मतलब मजबूत, यानी इसके अंदर जो भी बातें हैं, जो भी अहकाम हैं, चाहे वो हलाल हराम से ताल्लुक रखते हैं, चाहे वो कोई भी और हुक्म है इसमें, वो सब ऐसे हैं कि उनमें कोई झोल नहीं है, उनके साथ मजबूत दलाइल हैं, ठीक है, दलाइल के साथ वो मौजूद हैं। फिर ये हकीम बमाना हाकिम भी करेंगे, यानी फैसला करने वाली किताब की आयात है, یعنی یہ فیصلہ کرتی ہے لوگوں کے درمیان. لوگوں کے ڈفرینٹ نظریات ہوتے ہیں, ڈفرینٹ سوچیں ہوتی ہیں, ڈفرینٹ آئیڈیالوجیز ہوتی ہیں, ان میں یہ فیصلہ کرتا ہے یہ قرآن, یہ کتاب, کہ حق کیا ہے اور باطل کیا ہے. پھر حکیم بمانہ محکوم فی بھی ہے, یعنی کیا مطلب کہ جس کے ذریعے فیصلے کیے جا چکے, جتنے فیصلے قرآن میں ہیں وہ سب عدل و انصاف کی بنیاد پہ کیے جا چکے ہیں. اور کسی نے عدل و انصاف کی بیس پہ جو فیصلے ہیں وہ دیکھنے ہیں تو قرآن کو دیکھ لے. تو یہ سارے ہی معنی اس کے ہیں. تو یعنی آپ ایک بہت حکمت والی کتاب پڑھنے جا رہے ہیں اور حاکم کو پڑھنے جا رہے ہیں. حاکم کتاب ہے یہ, یہ خود حاکم ہے, یہ خود فیصلے کرتی ہے, ٹھیک ہے, اور حکمتیں بھی ہیں اس میں. تو یہ بات سمجھ کے پھر ہم آیتیں پڑھیں آگے, اور یہ پوری ہی قرآن کی آیتوں کی طرف بھی ہے اور اس سورت کی آیتیں بھی, ٹھیک ہے. تو اب آپ کیا پڑھنے جا رہے ہیں, سوچ سمجھ لیا ہے نا کہ کس کتاب کی آیتیں پڑھنے جا رہے ہیں. اب آگے کیا بات ہے, اکھانا للناس عجبن, کیا ہے لوگوں کے لیے یہ عجیب بات, کیا لوگوں کو یہ بات بہت عجیب لگتی ہے, ان اوحینا الى رجل منهم, کہ ہم نے وحی کی ہے ایک انسان کے اوپر, ایک آدمی کے اوپر, ان میں سے یہ بات ان کو عجیب لگتی ہے. اب ان کے لیے تعجب کی بات کیا تھی کہ لو بھائی ایک انسان کے اوپر آ گئی وحی, یہ کیسی بات ہو گئی, یہ تو ہمارے سامنے پیدا ہوا, پلا بڑا, ہمارے سامنے مطلب شادی ہوئی ہے, ہمارے سامنے اولاد ہوئی ہے, ہمارے سامنے ہم نے ان کو دیکھا ہے, تو ان کے اوپر کیسے وحی آ سکتی ہے, یہ تو ہمارے میں سے ایک انسان ہے. تو اگر وحی آنی تھی تو کوئی فرشتہ آتا, کوئی اور مخلوق آتی ہے. تو فرمایا گیا کہ اگر ایسے ہوتا نا, ایک اور جگہ بھی آیا, اگر فرشتہ آتا تو وہ بھی تو انسان کی صورت میں ہی آتا نا, فرشتے کی صورت میں تو آ ہی نہیں سکتا, تو انسان تو فرشتے کو برداشت ہی نہیں کر سکتا دیکھنا. تو مجبوری رب کی نہیں ہے, مجبوری تو تمہاری ہے کہ تم نہیں برداشت کر سکتے. تو اللہ تعالیٰ نے کسی کو بھی بھیجتا تو انسانی صورت میں ہی بھیجتا نا. اب تمہیں اس بات پہ حیرت ہو رہی ہے, حالانکہ پچھلے انبیاء بھی تو انسانی تھے. اب یہ استفہام انکاری ہے, اکان للناس عجبا, کیا لوگوں کے لیے یہ تعجب کی بات ہے. اس کو استفہام انکاری کیوں کہتے ہیں, یعنی اس کا معنی ہوتا ہے کہ کیسے ہو سکتا ہے کہ تم اس بات کے اوپر حیرت کرو, اس پہ تو حیرت کی بات ہی نہیں ہے کوئی. جیسے ہم اردو میں بھی استفہام انکاری بعض دفعہ بولتے ہیں نا, ہم جیسے کہتے ہیں کیسے ہو سکتا ہے کہ تم مجھے چھوڑ کے جاؤ, تو اس کا مطلب یہ نہیں کہ وہ طریقہ بتائے کہ کیسے وہ جائے گا چھوڑ کے, بلکہ اصل میں آپ پوچھنا چاہ رہے ہیں کہ کس طرح ہو سکتا ہے, یہ تو ہو ہی نہیں سکتا کہ تم مجھے چھوڑ کے جاؤ. تو اسی طرح اس قسم کے جو کوسچنز ہیں وہ پوچھا نہیں جا رہا کہ کیسے تم تعجب کرتے, تو طریقہ وہ بتائیں وہ کس طرح تعجب کرتے, نہیں, بلکہ حیرت کا اظہار بھی ہے اس میں, اور اس میں ایک انکار بھی ہے, اور اس میں ایک زجر و توبیخ بھی ہے, ایک ڈانٹ بھی ہے کہ کیسے ہو سکتا ہے, تم کیسی باتیں کرتے ہو کہ انسان کے اوپر کیسے آ گئی, یہ تو بازاروں میں چلتے ہیں, تو گلیوں میں چلتے ہیں, تو ہمارے اندر رہتے ہیں, کیسے آ گئے ان کے اوپر. حالانکہ آپ صلی اللہ علیہ وسلم کی ذات مبارک ایسی ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ تعالیٰ نے ساری انسانیت میں نا بنو اسماعیل کو چنا, اور ان میں بنو کنانہ کو چنا, اور ان میں قریش کو چنا, اور ان میں بنو ہاشم کو چنا, اور ان میں سے مجھے چنا. سبحان اللہ, یعنی آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے اس طرح چنا ہے, پوری انسانیت میں سے نیرو ڈاؤن کر کے ان کے اوپر. اور آپ صلی اللہ علیہ وسلم کی ایک حدیث مبارکہ سے ہمیں پتہ چلتا ہے کہ اسماعیل علیہ السلام تک پیچھے آپ کی مطلب پوری جنریشن کے اندر کوئی ولد زنا نہیں تھا, کسی عورت مرد نے زنا نہیں کیا تھا, اتنا پیور آپ کا جو ہے نا نسب ہے. تو کیوں ہم نے بھیجا اس شخص کو, ان انذر الناس, کہ وہ خبردار کریں لوگوں کو, کہ وہ ڈرائیں لوگوں کو, وبشر الذین آمنوا, اور بشارت دیں ان لوگوں کو جو ایمان لائے. یعنی دو کام تھے آپ کے, کہ آ کے کیا کریں, بشیرم و نذیرہ اللہ تعالیٰ نے بنا کے بھیجا, بشارت دینے والا اور خبردار کرنے والا. तो दोनों ही जरूरी है इंसान के लिए, क्योंकि इंसान देखें जैसा इंसान होगा वैसे ही उसको दवा, अब मरीज का मर्ज देख के गोली देता है डॉक्टर, कि जो शिर्क में डूबा हुआ है माशरा, जो इसमें फिस्को फजूर है, जिसमें गुनाह है, जिसमें मादा परस्ती है, जो गफलत में पड़े हैं, उनको आप जाके कुछ खबरियां थोड़ी सुनाने शुरू कर देंगे, उससे तो चेंज नहीं आएगी। फिर आप क्या करते हैं, इंजार से शुरू बात करते हैं, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने क्या फरमाया, जो शुरू की वही है, या अय्युहल मुद्दसर कुम फअंदर, ये नहीं फरमाया कुम फबशिर, उठें और आप बशारा देना शुरू कर दें लोगों को, खुशखबरियां देना शुरू कर दें। तो अब लोग चाहते हैं आजकल के हम तो जो जैसे भी हो ना, चाहे हम शिर्क कर रहे हैं, चाहे हम मादा परस्ती में मुबतला है, हमने मटेरियल को अपना खुदा बना लिया और उसको पूज रहे हैं, लेकिन आप हमें ना बस अच्छी अच्छी खुशी की बातें बस बताते रहे, हमें कोई ऐसी वार्निंग की बात, इंतजार क्या होता है, डराना नहीं होता एक्चुअली, खबरदार करना, वॉर्न करना कि देखो ये जिस रास्ते पे तुम चल रहे हो ना ये सही नहीं है, अगर इस पे चले तो आगे आग का गड़ा है, ये है इंतजार। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने भी फिर जबले कुबैस पे जाके जब ऐलान किया था तो या सबाहा कहा था, मतलब क्या होता था उस जमाने के अंदर, ये एक सदा होती थी कि जब कोई खतरा होता था, कोई लश्कर आ रहा है, कोई हमला आवर होने वाला है, तो इस तरह कहा जाता था, लोग जल्दी से जमा हो जाते थे, कोई लाउडस्पीकर तो होता नहीं था, तो ये एक काइंड ऑफ वार्निंग साइन था, वार्निंग का एक कलमा था उनकी लैंग्वेज में। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर क्या फरमाया था, अगर मैं तुम्हें बताऊं कि तुम्हारे पीछे इस तरह से एक लश्कर खड़ा हुआ हमला आवर होने, तो मेरी बात कोई मानोगे, उन्होंने कहा हां, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर फरमाया कि तो इससे भी बड़े खतरे से तुम्हें आगाह करने आया। तो दावत का आगाज इससे किया वॉर्न करके, तो ये वार्निंग भी जरूरी होती है, सिर्फ ये नहीं कि बस मीठी मीठी ऐसी ऐसी बातें करते रहे और लोगों को बस ये हो के हां ठीक है हमें तो हमारा सब कुछ ठीक ही चल रहा। तो बशारतें किनके लिए, जो ईमान वाले हैं, अन्ना लहुम कदम सिदकिन, कि उनके लिए है मर्तबा सच्चाई का, जो इस पैगाम को कबूल कर लेंगे वो सच्चाई के मर्तबे, जाहिर है उन्होंने सच्चाई को मान लिया, इस वजह से उनका अंजाम भी जो होगा वो सच्चे मर्तबे उनको नसीब होंगे। क्या अब ये सच्चाई के मर्तबे क्या, कि यानी दुनिया के जितने भी मकाम मर्तबे हैं ना ये सब झूठे हैं, वहां के मर्तबे सच्चे हैं, जो आला और बुलंद मर्तबे हैं और जो अल्लाह ताला ने अहले ईमान के लिए रखे हैं। तो वैसे तो कदम का माना एक हम अपना भी लेते हैं ना, लेकिन एक मकाम का भी माना होता है, कदम का माना बड़ाई बुलंदी का मकाम उनको मिलेगा और नेक आमाल की तौफीक मिलेगी उनको, ये भी इसका माना है। इन द रब्बीहिम, उनके रब के, हां, और असल जो उनका इसका माना यही बनता है कि अल्लाह ताला उनको बुलंद मर्तबे अता फरमाएगा, बड़ाई के मर्तबे देगा। कदम होता है ना वो आगे को होता है ना, आप उसमें एक्सेल करते हैं, आगे बढ़ते हैं। तो जिसने ईमान लाया, जो तस्दीक की, तो फिर उसके बाद उसके लिए मर्तबे हैं, उसके लिए आला मकाम है। इसलिए बशारतें तो ईमान वालों के लिए हैं, बुलंद मर्तबे ईमान वालों के लिए हैं। और भी इसकी बहुत सारी तफासीर की गई हैं बुलंद मर्तबे के अलावा भी, यह कहा गया कि आप सल्लल्लाहु अलैहि वसल्लम मुसलमानों की शिफात करने वाले हैं और उन पर मुकद्दम है। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं हौस पर तुम्हारा पेशरौ हुई है, पहले से तुम्हारा इंतजार करूंगा और मुकद्दम हूं, ये बुखारी और मुस्लिम में भी आता है। तो आगे होंगे ना सबसे। قال الكافرون ان هذا لساحر مبين, तो काफिरों ने क्या कहा जब आप सल्लल्लाहु अलैहि वसल्लम ने ये उनको पैगाम दिया, तो उन्होंने कहा जी जी ये तो जादूगर है। जादूगर क्यों कहा, कि ये जो इनका कलाम है ये तो जादू की तरह असर करता है लोगों के ऊपर, लोगों अपने घर वालों को छोड़ देते हैं, बस एक मतलब इतने उसके अंदर इन्वॉल्व हो जाते हैं कि इस पैगाम को लेकर कि वो इसको ही सब कुछ अपना बना लेते हैं, इसके लिए जान दे रहे हैं, इसके लिए घर वालों को छोड़ रहे हैं, तो ये तो कोई जादू ही है। असल में मसला ये है कि इंसानों की ये आदत है कि जब वो किसी बात को समझ नहीं पाते ना तो उसको जादू कह देते हैं, उसको माफाकुल फितरत कोई चीज कह देते हैं कि नहीं जी ये तो आज भी आप देखें किसी को समझ नहीं आती, किसी की शादी नहीं हो रही, किसी की बेटी की शादी नहीं हो रही, वो सोचते हैं कि ये जादू कर दिया है हमारे ऊपर, क्योंकि वो समझ नहीं पाते ना कि क्या वजह है। तो हालांकि जादूगर को आप देखें, उनको जादूगर कहते हैं, जादूगर तो पेशावर लोग होते हैं, प्रोफेशनल्स होते हैं। नबुवत प्रोफेशनलिज्म नहीं है, प्रोफेशन नहीं है कोई। इसी तरह जादूगर तो पैसे के लिए काम कर रहे होते हैं, नबी पैसे कुछ किसी से कुछ भी नहीं मांगता कोई जजा। जादूगर जो होते हैं वो गंदे रहते हैं, पलीत रहते हैं और गंदगी के काम करते हैं, उनका अल्लाह के जिक्र से कोई दूर दूर का ताल्लुक नहीं होता। वो सारे काम करते हैं जिनसे शयातीन खुश होते हैं, क्योंकि शयातीन खुश होंगे तो फिर वो उनके साथ वो जिन्नात लग के उनके वो काम करके देंगे। मैंने आपको एक दफा बताया भी था जादू की चीज बातों के बारे में कि ये कितने गलीज काम करते हैं, किस कदर गंदगी के काम करते हैं, और वो तमाम कामों को करना चाहते हैं जिससे शयातीन बस खुश हो, जबकि नबी की जात तो ऐसी है ही नहीं, दूर दूर का कहीं ताल्लुक नहीं है जादू के साथ। तो वो कहने लगे ये तो खुला जादू है, अब क्या और क्या कहते, और कोई बात उनके पास थी नहीं। तो फरमाया इन्ना रब्बकुमुल्लाहु अल्लज़ी खलक़स समावाति वल अर्ध फी सित्तति अय्याम। अब यहां से जो उनका शिर्क था, जैसे मैंने आपको बताया कि इस सूरत का थीम ही है कि उनके जो गलत अकायद थे उसको पॉइंट आउट करना और उसके बाद उनकी इसलाह करना कि रब तुम्हारा, रब कौन होता है, रब वो होता है जो मालिक भी होता है, जो रोजी रसां भी होता है, जो जो नर्चर करने वाला होता है, जो स्लोली एंड ग्रेजुअली किसी चीज को परवान चढ़ाने वाला होता है। ये सारी रब की खसूसियात है। आप सिंपल वर्ड्स में कह दें मास्टर, तो रब कौन है? बाज लोगों ने सवाल किया कि अल्लाह ताला का तारुफ बता दें, तो देखें अल्लाह का तारुफ पूरा कुरान उससे भरा हुआ है कि अल्लाह ताला कौन है, तुम्हारा रब कौन है, इसकी तलाश की तुम्हें जरूरत नहीं। ये बात तो अल्लाह ताला ने असल में इंसान के अंदर रख दी है उसकी फितरत में कि उसका रब कोई एक है। बेशक तुम्हारा रब अल्लाह है, अल्लज़ी खलक़स समावाति वल अर्ज़, जिसने पैदा किया आसमानों को और जमीन को छह दिनों में, सित्तति अय्याम छह दिनों में। अब ये कौन से छह दिन है, या छह दिनों में क्यों पैदा किया जब अल्लाह ताला कलमा कुन से पैदा कर सकता है उसी वक्त, इसका हमें इल्म नहीं है। मगर हमें इसे ये पता जरूर चलता है कि अल्लाह ताला के हां ग्रेजुअलिटी के साथ काम हुआ, तदरीज के साथ काम हुआ, स्टेप बाय स्टेप काम हुआ, वरना वो कुन कहता तो फयकून हो जाना था। तो इसकी बिल्कुल मिसाल ऐसे देखेंगे जैसे एक बच्चा है, वो मां के पेट में 9 महीने रहता है, वो भी अल्लाह ताला कुन कह के पैदा कर सकता था कि 24 घंटे के अंदर एक बच्चा तैयार होकर दुनिया में आ जाता। इसी तरह दुनिया में आता है तो इतना छोटा होता है, फिर आप देखते हैं कि एक साल में वो कितना बढ़ता है, फिर 20-25 साल का होकर वो पूरा फुल ग्रोन मैन बन जाता है। अब आप देखें कितना अरसा लगा इसमें, तो पूरी कायनात में तदरीज है, स्टेप बाय स्टेप काम हो रहे हैं। अब ये तो पता चल गया, अब ये दूसरा सवाल है कि ये सित्तती अय्याम कौन से हैं? उस वक्त तो ये जमीन और सूरज और चांद और ये सब चीजें तो थी नहीं, तो सूरज के साथ हैं हमारे तो दिन, दिनों का हिसाब तो सूरज के साथ है, तो फिर ये कौन से अय्याम है? क्या ये इस जमीन के अय्याम है, या वो अल्लाह के हां जो दिन है, एक दिन 1000 साल का है, हमारे 1000 साल का अल्लाह के हां एक दिन है, क्या वो 6 दिन है? ये भी हमारी समझ से बाहर है, हम इसके बारे में कुछ नहीं कह सकते। हां हमें अहादीस से ये पता चलता है कि अल्लाह ताला ने आदम अलैहिस्सलाम को जुमे के दिन पैदा किया था, ठीक है, तो लेकिन हमारा इस पे ईमान है कि अल्लाह ताला ने फरमाया 6 दिनों में पैदा किया तो 6 दिनों में किया। ईसाई इसके बाद कहते हैं कि अगले दिन हॉलीडे है कि अल्लाह ने रेस्ट किया, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, क्योंकि अल्लाह ताला को ना किसी आराम की जरूरत है और ना वो थकता है, ماں مسنا مل لغوب, اللہ تعالیٰ نے فرمایا نا سورہ قاف میں کہ ہم نے پیدا کیا آسمان و زمین کو اور ان کے درمیان جو کچھ بھی ہے چھ دنوں میں, اور ہمیں کوئی تھکاوٹ نہیں لاحق ہوئی. تو فرمایا اللہ تعالیٰ نے, اللہ تمہارا رب وہ ہے جس نے یہ کیا. اچھا اب یہاں پہ اب میں آپ کو یاد دلا دوں کہ توحید کتنی اقسام کی ہے, جو کہ آپ نے یاد کرنی ہے, آپ کو جب پوچھیں آپ کی ٹپس پہ ہونی چاہیے یہ بات کہ توحید کتنے اقسام کی ہے, توحید قرآن میں کون سی توحید بتائی گئی ہے اور کون سی توحید کو پروو کیا گیا. دیکھیں توحید تین قسموں کی مفسرین نے اس کو ڈیوائیڈ کیا. توحید, توحید ربوبیت, ٹھیک ہے, یعنی اللہ تعالی کو رب ماننا, اللہ تعالی کو رب ماننا, اس میں کسی کا کوئی بھی اختلاف نہیں ہے. اسی لیے آپ دیکھیں نا, آپ کسی غیر مسلم سے بھی بات کریں, وہ کہتے ہیں ہاں ایک تو ہے کوئی, وہ یہ نہیں کہے گا کہ یہ آسمان و زمین جو ہے نا وہ ہمارے, وہ اس نے بنائے ہیں, کسی بت نے بنایا ہے یا کسی قبر والے نے بنایا ہے. وہ کہتے ہیں ایک بھگوان ایک اوپر, چاہے وہ اس کو بھگوان کہیں چاہے کچھ کہیں. ایون کرسچینٹی میں وہ کہتے ہیں کہ یہ تین ہیں خدا لیکن ان میں ایک ہے جو بڑا ہے, ٹھیک ہے. تو یہ سب مانتے ہیں, جو بڑے بڑے مذاہب دنیا میں گزرے ہیں نا, وہ سب ایک کسی اینٹٹی کو بڑا مانتے رہے ہیں, ٹھیک ہے, کہ جس نے پیدا کیا سب کچھ. اسی لیے مشرکین مکہ سے بھی جب پوچھا جاتا تھا کہ آسمان و زمین کس نے پیدا کیے, تو وہ کہتے کہ اللہ نے, وہ انکار نہیں کرتے, کہتے نہیں تھے کہ ہمارے لات منات عزا انہوں نے پیدا کیے, کوئی نہیں ایسے کہتا تھا. اچھا تو اچھا ایک یہ توحید ہو, ایک ہے توحید اسماء و صفات, یہ اللہ تعالیٰ کے جتنے بھی اسماء و صفات ہیں اس میں توحید کے اللہ تعالیٰ ان میں یکتا ہے, یونیک ہے, اور لیسا کمثلہ شیء, اس جیسا کوئی نہیں ہے, یہ صرف اس کے لیے ہیں, یہ صفات اس کے لائق ہیں اور ان میں وہ اکیلا ہی ہے, یہ بھی ایک توحید ہے, ٹھیک ہے. پھر تیسری جو بہت اہم بات ہے جو میں آج آپ کو بتانا چاہتی ہوں, وہ ہے توحید الوہیت, الہ ماننا, جیسے ہم کہتے ہیں لا الہ الا اللہ. آج اس کانسیپٹ کو نا اچھی طرح سب نے سمجھ لینا, ٹھیک ہے, بعد میں آپ سے پوچھا کروں گی صرف یہ کہ آپ کو توحید ربوبیت, توحید الوہیت, صرف یہ کہوں گی, ٹھیک ہے. اچھا توحید الوہیت جو ہے اللہ تعالی کو ایک ماننا, وہ ہے عبادت میں, یعنی توحید ایک تو ہے نا, رب ماننا ہے, یہ ماننا ہے, صفات میں ماننا ہے, ٹھیک ہے, وہ بات ساری ہو گئی. اب ہے عبادت میں اللہ تعالی کو اکیلا ماننا. اب اس کے اندر ہے جو سارا پرابلم ہے, اس کے اندر ہے جو ساری مشکل ہے, کہ لوگ اللہ تعالی کو رب تو مانتے تھے لیکن جب توحید الوہیت کی بات آتی ہے, عبادت کی بات آتی, تو اس میں پھر اوروں کو شریک کرتے. اور قرآن میں کیا بتایا جا رہا ہے, قرآن میں سارا وقت یہی بتایا جاتا ہے کہ جب تم اس کو رب مانتے ہو تو پھر عبادت بھی تو اس کی کرو. اس آیت میں بھی آئے گا فعبدوا, پھر عبادت بھی تو اس کی کرو. عبادت کیا چیز ہوتی ہے, انتہائی عاجزی کے ساتھ کسی کی اطاعت کرنا, یہ عبادت ہے. اب وہ کھڑے ہونا ہے, رکوع کرنا ہے, سجدہ کرنا ہے, یہ سب تو سمبلز ہیں نا عبادت کے. اصل میں عبادت کیا ہے, انتہائی عاجزی کے ساتھ کسی کی اطاعت کرنا, اس کا حکم ماننا, اس کے پیچھے چلنا, اس نے جو کہہ دیا وہ کرنا, حلال حرام جو اس نے کر دیا وہ حلال حرام سمجھنا, جس کو وہ جیسے کہے ویسے مان لینا, یہ ہے عبادت. اور انتہائی عاجزی کے ساتھ, انتہائی محبت کے ساتھ, یہ عبادت ہوتی ہے. اور عبادت میں کچھ چیزیں ہیں جو عبادت کے لیے خاص اس کے سمبلز ہیں, سمجھ لیں, سمبل کہہ سکتے ہیں یا اس کے ریچول کہہ سکتے ہیں یا ٹھیک ہے مراسم عبادت کہہ سکتے ہیں. وہ جب ہم کہتے ہیں نا اللہ کی عبادت کرتے ہیں, تو اس کا مطلب ہے کہ وہ سمبلز جو ہیں, میں آپ کو بالکل ایزی لینگویج میں, یہ کوئی بہت علماء والی لینگویج نہیں, بالکل سمپل میں اس لیے بتا رہی ہوں تاکہ آپ کو سمجھ آ جائے. अच्छा ये जो सिंबल्स है ना, ये मेरी सारी बात इस वक्त बिल्कुल आपकी तवज्जो मेरी तरफ होनी चाहिए, बार बार ये बातें फिर मैं इतनी डिटेल में नहीं समझा सकती। ये जो सिंबल्स हैं इनको किसी और के लिए हम रवा नहीं रख सकते, इनको हम किसी और को नहीं उसके लिए अदा कर सकते, ठीक है। यानी ये सिर्फ अल्लाह के लिए। उनमें क्या चीजें हैं, मसलन सजदा करना, मसलन रुकू करना, मसलन है कि मन्नत मानना, दुआ करना। आपको पता है वो हदीस, दुआ मुखुल इबादा, दुआ इबादत का मगज है, दुआ ही, बल्कि हदीस में दुआ ही इबादत है, दुआ इबादत ही है। लेकिन हम यहां पे आके मसला खड़ा होता है, हम खुश हो जाते हैं ना, वो भी तो रब मानते हैं, वो जो सिखिज्म में, हिंदुइज्म में, वो किसी भी और रिलीजन में आप देखेंगे, वो एक किसी एंटिटी को, किसी एक जात को मानते हैं कि वो बड़ी है, उसने पैदा किया, तो हम इस पे बड़े खुश हो जाते हैं, देखा वो भी तो यही कहते हैं। बात उसमें प्रॉब्लम नहीं है, ये तो हमेशा से इंसानियत कह रही है, क्योंकि वो क्या करे, इंसानियत तो वैसे ही मजबूर है, इंसानियत मजबूर है, वो और तो कुछ नहीं कर सकते, वो और क्या कह सकते हैं कि नहीं जी हमारे इस देवता ने पैदा किया आसमान जमीन को, तो हंसेंगे लोग उसके ऊपर, ये तुम पागल हो, उसने कैसे किया, वो तो हमारे सामने खुद पैदा हुआ, ये तो इंसान था, उससे पहले किसने पैदा किया। तो देयर कैन बी मेनी क्वेश्चंस। तो अब इंसानियत के अंदर फितरत में रखा हुआ है अल्लाह ताला ने कि एक ही कोई है खुदा, मगर प्रॉब्लम फिर यहां आता है कि अल्लाह के लिए ये जब हम मरासिम जो सारे इबादत के हैं अदा करने लगते हैं, तो इसमें औरों को भी शरीक कर लेते हैं, या औरों को ही ये दे देते हैं, टोटली किसी और के लिए करते हैं ये सब कुछ, सजदा किसी और के लिए कर रहे हैं, ये दुआएं किसी और से कर रहे हैं, झुक किसी और के रहे हैं, किसी के आगे मन्नतें मान रहे हैं, किसी के आगे फरमाबरदारी के साथ खड़े हुए हैं, किसी की इताअत में ऐसे लगे हुए जैसे अल्लाह की होनी चाहिए, या तो टोटली किसी और को दे देते हैं या पार्शली दे देते हैं। अल्लाह को भी दिया और मखलूक के लिए भी कर दिया, वो ये है शिर्क। जो अल्लाह के लिए खास है, जो सिर्फ अल्लाह ताला के लिए हैं चीजें, चीजें कह लें उसको, मरासिम नहीं समझ आ रहे तो या सिंबल नहीं समझ आते, जो जो काम सिर्फ अल्लाह के लिए करने हैं ना, उनको मखलूक में से भी किसी के लिए करना शुरू कर दे कोई, तो वो हो गया शिर्क। शिर्क लोगों ने ऐसा नहीं किया है कि आसमान को फलाने बनाया, जमीन को फलाने बनाया, उन्होंने कहा एक ने बनाया, यहां आके टांग टूटती है। आप समझ आई बात, क्योंकि अगर आपको शिर्क ही ना समझ आया तो आगे फिर बातें क्या समझ आएंगी, कि आप कहेंगे हाँ ये तो वाकई, ये तो वो भी मानते हैं, ये तो असल में बाज लोग सिर्फ इसी को प्रूव करते रहते हैं कि आप बस मान जाओ कि एक कोई हस्ती है जिसने ये सब पैदा किया, वो तो माने में पहले ही, किसने कहा नहीं माने में, माने में आगे आता है ना प्रॉब्लम। और जो कोई ऐसा करेगा, यानी चाहे कोई मानता हो तौहीदे उलूहियत को, अब आपने नहीं पूछना तौहीदे उलूहियत क्या है, ठीक है, अब मैंने ये जो बताया, जो कोई मानता हो तौहीदे उलूहियत को, फिर भी जाके कहीं दुआएं कर रहा है, फिर भी जाके कहीं सज्दे कर रहा है, तो वो शिर्क कर रहा है, या शिर्क कर रहा है, सिंपल एज दैट, ठीक है। तो अल्लाह ताला ने छह दिनों में पैदा किया, सुमस्तवा अलल अर्श, फिर वो मुस्तवी हुआ अर्श पर। यहां तक से पता क्या चला कि अल्लाह ताला अर्श पे मुस्तवी है, मुस्तवी है, इस्तेवा कहते हैं बराबर होने को। अल्लाह ताला कैसे मुस्तवी है, उसकी कैफियत क्या है, हम कहते हैं यहां पे भी आके कि हमने ये माना कि अल्लाह ताला मुस्तवी है अर्श पे, लेकिन उसकी कैफियत क्या है, जैसी उसकी शान के लायक है। इसका क्या जवाब है कि किस तरह की, हाओ हाओ का हम नहीं जवाब देते, हम क्या कहते हैं, हम ईमान रखते हैं कि वो मुस्तवी है। ये सारी बातें ना मैं आपको अकीदे की समझा रही हूं, अकीदा, दिस इज अकीदा, کہ یہاں پہ بلیو می اتنے سارے گمراہ کن فرقے پیدا ہوئے جنہوں نے یہاں سے ٹھوکر کھائی. انہوں نے کسی نے کیفیت بیان کرنا شروع کر دی, کسی نے کہا کہ ہمیں تو پتہ ہی نہیں ہے, مجھول ہے کیفیت. ہم کیا کہتے ہیں؟ جیسی اس کی شان کے لائق ہے. ٹھیک ہے, جیسی اس کی شان کے لائق ہے. یدبر الامر, وہ تدبیر کر رہا ہے تمام معاملات کی, تمام معاملات کی پلاننگ وہ کرتا ہے. جب سے اس نے زمین آسمانوں کو کائنات کو پیدا کیا ہے, اس نے پیدا کر کے چھوڑ نہیں دیا. جیسے کہ ہندوؤں میں وہ کہتے ہیں کہ جو بھی خدا ہے اس نے پیدا کیا اور اس کے بعد اس کو کوئی دلچسپی نہیں ہے اس کو چلانے کی یا کچھ ہے, پھر تو اور چلا رہے ہیں. نہیں, وہ خود ہے جو تدبیر کرتا ہے. کل یوم ہوا فی شأن, ہر روز وہ کسی نئی چیز کو کر رہا ہے, نئے کام کو کر رہا ہے, اس نے بنا کے چھوڑا نہیں ہے. ٹھیک ہے, تو وہ صرف خالق نہیں ہے, مدبر بھی ہے. اور یہ کائنات کتنی وسیع ہے, میں نے آپ کو پہلے بھی اس کا بتایا تھا کہ اس کی وسعت کا اندازہ تو ہم لگا ہی نہیں سکتے, ہمارے تو دماغی مطلب ان کی ریچ ہی نہیں ہے. جیسے ہماری یہ گلیکسی میں ایک کھرب ستارے ہیں, کھرب, ایک کھرب, اور اب تک کھرب سے زیادہ کہکشائیں یہ گلیکسیز ڈسکور ہو چکی ہیں, کھرب سے زیادہ. اور سورج کتنی کا وزن, کتنے کھرب ٹن ہے, اور اس کا مطلب جو ٹیمپریچر بتاتے ہیں وہ کہتے ہیں کہ اس کا ٹیمپریچر 17 ملین فیرن ہائٹ تک چلا جاتا ہے. کئی ستارے ہیں 200 ملین ڈگری ٹیمپریچر ہے ان کے کور کا, کسی کا 10 بلین ڈگری ہے. تو اب ہماری نا عقلیں بھی جواب دے جاتی ہیں, ہمیں یہ سمجھ ہی نہیں آتی کہ وہ کیسے تدبیر کر رہا ہے ساری کائنات کی, اور اس تدبیر کے اندر کس طرح اتنی ایکیوریٹ ہے. اور اس وقت آ کے انسان کہتا ہے کہ واقعی اے اللہ یہ تو ہی ہے اور کوئی نہیں کر سکتا, واقعی اللہ تعالی یہ تیرا ہی کام ہے. اور انسان سمجھ جاتا ہے کہ یہ جو بت ہیں, یہ جو کوئی قبر کے ہیں, یہ فلاں ہیں, یہ نہیں کر سکتے یہ سب کچھ, کو ایک واقعی بڑا مدبر ہے. اللہ اکبر. ما من شفیع الا من بعد اذنی, نہیں اس کے آگے کوئی سفارشی مگر اس کے اذن کے ساتھ. یعنی یہ اب یہاں پہ بات بتائی گئی کہ یہ لوگ کہتے تھے, اب آگے بھی آئے گا انشاءاللہ, آج کے سبق میں ہی آئے گا آیت نمبر 18 میں, کہ یہ لوگ کہتے تھے نہیں ہم کوئی ان کی تھوڑی عبادت کرتے ہیں, اصل میں تو ہم ان کے آگے اس لیے جھکتے ہیں, ان کے آگے منتیں مرادیں مانتے ہیں کیونکہ یہ ہمارے سفارش ہی ہیں اللہ کے ہاں, یہ تو اللہ کے ہمیں قریب کرتے ہیں. اور آپ کو میں بتاؤں ایک بات, کہ جو مشرکین مکہ تھے نا, ان سے بھی بدتر آج کا شرک ہے. آگے آئے گا بات بھی, تو میں آپ کو بتاؤں گی کہ کس طرح آج کا ان سے بھی بدتر شرک ہے, بلیو می. اور ان کو کنفرمڈ جہنمی کہا گیا جو اس عقیدے پہ مرے, اس کو کنفرم جہنمی کہا گیا. ابو لہب تھا, ابو جہل تھا, تو آج کا پھر مشرک کیسے جنتی ہو سکتا جو اس سے بھی زیادہ گیا گزرا. تو وہ کہتے تھے کہ بھائی ہم کون سا کہتے ہیں کہ ہم اللہ کو نہیں مانتے, ان کا یہ تو پرابلم ہی نہیں تھا. آپ یہ سوچتے ہیں کہ پتہ نہیں وہ اللہ کو ہی نہیں مانتے, تو ان کو پتہ ہی نہیں تھا کہ, تو آپ صلی اللہ علیہ وسلم نے آ کے انٹروڈیوس کرایا. آپ نے کتنی دفعہ اس سورت میں پڑھا ہے, سورہ آراف میں, جہاں پر پیغمبروں نے جب تبلیغ کی اپنی قوموں کو تو انہوں نے کیا کہا, انہوں نے کہا کہ ایک الہ کی عبادت کرو. ٹھیک ہے, تو ہمیں یہ پتہ چلتا ہے کہ سارے پیغمبروں کی بھی جو تبلیغ تھی وہ یہی تھی کہ الہ ایک ہے, تو اس کے علاوہ تم کسی کی عبادت نہ کرو. اور ہمارا کلمہ بھی یہی ہے, اور دیکھیں پھر اسی کلمہ کو آپ دیکھ کے کہ آپ دیکھیں لا الہ, سب سے پہلے اس چیز کی نفی کی گئی کہ کوئی اور الہ نہیں ہے. اور ابھی پھر بھی ہمارے عقائد کے اندر کس قدر شرک آ چکا ہے. آج آپ دیکھیں, میں سوچتی ہوں کہ ہمیں سمجھ ہی نہیں ہے, ہم واقعی صرف ایک یعنی بورن مسلم ہو گئے تو ہم نے سوچ لیا کہ بس ٹھیک ہے, ہمیں تو کچھ ضرورت ہی نہیں سیکھنے کی, نہ کچھ جاننے کی ضرورت ہے. اور وہ پیغمبر بھی بتا بتا کے اپنی قوموں کو تھک گئے کہ یا قوم اعبدوا اللہ ما لکم من الہ غیرہ, اے میری قوم اللہ کی عبادت کرو, عبادت عبادت اللہ کو رب مانو, کسی نہیں کہہ رہے تھے, ما لکم من الہ غیرہ, اس کے سوا تمہارا کوئی الہ نہیں ہے. انہوں نے یہ نہیں کہا رب نہیں ہے, الہ نہیں ہے. تو شرک ہے ہی اس میں. اب انہوں نے کہا کہ ہم تو سفارشی کہتے ہیں ان کو, تو اللہ تعالیٰ نے فرمایا کہ کوئی سفارش کر ہی نہیں سکتا اس کے آگے, اس کی اجازت کے بغیر. من ذا الذی یشفع عندہ الا باذنہ, تو سفارش تو ٹھیک ہے ہوگی مگر جس کو وہ اجازت دے گا. کوئی خود نہیں کھڑا ہو کے سفارش کرنا شروع ہو جائے گا کہ جی میں فلاں کی سفارش کرتا ہوں, اس کس کی ہمت ہوگی یہ؟ وہاں تو منہ سے بات نہیں کوئی نکال سکے گا. لا يتكلمون الا من اذن له الرحمن وقال ثوابا, تو ہم تیسرے پارے میں پڑھ چکے ہیں کہ وہ کوئی بات کرنے کی بھی جرت نہیں کر سکے گا. اور بہت سے لوگ آج یہ سوچتے ہیں کہ آپ صلی اللہ علیہ وسلم بس ہماری سفارش کرا دیں گے نا, ہماری چاہے زندگیاں بدتوں سے بھری ہوئی ہیں, شرک سے بھری ہوئی ہیں, جبکہ آپ صلی اللہ علیہ وسلم تو اپنے سچے امتیوں کی سفارش کریں گے. ان کو تو کہہ دیا جائے گا انہوں نے آپ کے پیچھے اتنی بدتیں ایجاد کر لی تھی, تو سفارش بھی آپ صلی اللہ علیہ وسلم بھی کیسے فرمائیں گے کہ آپ نے فرمایا کہ جب میں سفارش کروں گا تو میں اللہ تعالیٰ کے سامنے سجدے میں گر جاؤں گا اور اللہ تعالیٰ کی تسبیح بیان کروں گا جب تک اللہ چاہے گا. پھر جب پتہ نہیں اب کتنا عرصہ گزرتا ہے, کتنا ٹائم لگتا ہے, مثلاً صدیاں گزر جاتی ہیں, ہزاروں لاکھوں سال گزر جاتے ہیں, پتہ نہیں ہے, مگر فرمایا جب تک اللہ چاہے گا. پھر جب اللہ تعالیٰ چاہے گا تو وہ فرمائے گا کہ اے حبیب اپنا سر اٹھائیں اور مانگیں کیا مانگتے ہیں. تو ہم نے تو سوچا ہوا نا کہ جو کوئی قبر میں ہے, جو کوئی کہیں پہ بھی قبریں بنی نہیں ہیں, جو کوئی کہاں پہ بھی ہے, کوئی بھی اٹھ کے, یا کوئی کسی نے کہا کہ کوئی بت ہے یا کوئی ایرا غیرہ ہے, سارے سفارشی ہو جائیں گے اللہ کے ہاں. آگے آئے گا اللہ تعالیٰ فرما رہے ہیں کہ تم مجھے بتاؤ گے کہ کون میرا سفارشی ہے, تم مجھے وہ خبر دو گے, مجھے نہیں پتا ہے اور تم مجھے بتاؤ گے, یہ بھی آئے گی بات آگے. تو آپ صلی اللہ علیہ وسلم پھر سفارش کریں گے اور پھر فرمایا کہ اس کے بعد بھی میں دیکھوں گا کہ میری بہت ساری امت جہنم میں ابھی بھی. تو پھر ایسا نہیں کہ وہ ایک دفعہ اذن مل چکا ہے, پرمیشن مل چکی ہے شفاعت کی, تو پھر آپ دوبارہ شفاعت شروع کرا دیں, نہیں, پھر سے آپ صلی اللہ علیہ وسلم سجدے میں چلے جائیں گے. اور جو اللہ تعالیٰ آپ کو اس وقت سکھائے گا تسبیح تقدیس تحمید, وہ سب آپ صلی اللہ علیہ وسلم کرتے رہیں گے, سجدے میں پڑے رہیں گے. اور پھر فرمایا پھر جب تک اللہ تعالیٰ چاہے گا اس وقت تک میں سجدے میں پڑا رہوں گا اور اللہ کی کبریائی بیان کرتا رہوں گا. تو اب وہ پتہ نہیں کتنا عرصہ ہے. تو ہم نے اس کو بس مذاق سمجھ لیا, ہم اس کو بس ایسے سمجھتے ہیں کہ کوئی مسئلہ ہی نہیں ہے, وہاں پہ بس سفارشیں ہوتی جانی ہیں اور چلتے جانا. تو اللہ تعالیٰ چن لے گا جس کو وہ چاہے گا اور جس کے لیے وہ چاہے گا. تو تمہارا رب وہ ہے جس کے اذن کے بغیر, یہ ساری باتیں ان ربکم اللہ الذی کے ساتھ آ رہی ہیں, ٹھیک ہے, الذی خلق السماوات والارض, الذی استوى علی العرش, الذی یدبر الامر, یہ سب باتیں جس کی اجازت کے بغیر کوئی سفارش نہیں کر سکتا. تو یہ پتھر شجر حجر جن کو بھی جو تم مانتے ہو کہ یہ ہیں کوئی سفارشی, ان کی عبادت پھر کیوں کرتے ہو؟ ذالکم اللہ ربکم, یہ تمہارا رب, فعبدہ, اس کی عبادت کرو نا, اس جیسا کوئی ہو سکتا ہے؟ آپ دیکھیں مطلب دکھ ہی ہوتا ہے. اور کیا بس کہوں کہ یہ جو بعض دفعہ ہمارے لوگ نعتوں میں اتنا بڑا شرک کرتے ہیں، اس قدر بڑا شرک کرتے ہیں کہ ایک میں نے سنی اور میں نے سوچا کہ اس کے بعد شرک اور کیا ہوگا، اور یہ کہیں پڑی بھی تھی یہ، اور یہ پتا چلا کہ یہ رمضان میں کہیں ٹی وی پہ چلائی گئی ہے اور لوگ آگے بیٹھے ہوئے ہیں اپنی افطاری لے کے، اور وہ افطار سے پہلے کتنی شرکیہ باتیں، یعنی اس امت کو کیا ہو گیا ہے جن کے قرآن کے اندر یہ بات ہے. اور میں تھوڑے سے آپ کو اس کے اشعار بتاتی ہوں، شاید آپ پہچان بھی لیں. بہت لوگ جھوم جھوم کے اس کے اوپر بڑا واہ واہ کرتے ہیں اور بڑا سبحان اللہ اور بڑا ہی خوبصورت. اب آپ مجھے خود بتائیں کہ آپ کو سمجھ آتی ہے اس کے اندر شرک یا نہیں سمجھ آتی. اے سبز گنبد والے، منظور دعا کرنا. ابھی میں نے آپ کو کیا بتایا، دعا کیا ہے؟ مخ العباد ہے، عبادت ہے دعا. دعا کا دوسرا نام عبادت ہے، کمپوننٹ آف عبادت. سمجھ آئی؟ دعا از اے یعنی اس کا جز ہے، یعنی سمجھ لیں اصل اس کی دعا جو ہے نا وہ عبادت کا اصل ہے، اس کا مغز ہے، ہے ہی عبادت. اور وہاں پہ کیا کہا جا رہا ہے کہ منظور دعا کرنا، جب وقت نزا آئے آقا دیدار عطا کرنا، میں قبر اندھیری میں گھبراؤں گا جب تنہا، امداد میری کرنا آ جانا رسول اللہ. اب ہم مجھے بتائیں امداد کرنے والا کون ہے؟ جب ہم کہتے ہیں ایاک نستعین تو وہ کیا ہے پھر؟ سارا وقت تو ہم یہ کہتے رہتے ہیں اللہ صرف تجھ سے مدد مانگتا ہوں، صرف تجھ سے مدد مانگتا ہوں، پھر یہ کیا ہے؟ جب آپ کسی اور کو پکار رہے ہیں امداد کے لیے اور کسی کو ایسی ہستی سمجھتے ہیں کہ وہ دنیا سے جانے کے بعد بھی اتنی پاور رکھتے ہیں کہ وہ آپ کی آ کے امداد کر لیں. روشن میری تربت کو کچھ ایسے للہ ذرا کرنا، جب وقت نزا آئے آقا دیدار عطا کرنا. اب اس سے بھی آگے سن لیں، اس سے بھی بڑی بات. مجرم ہوں زمانے کا محشر میں بھرم رکھنا، رسوائے زمانہ ہوں کملی میں چھپا لینا، رسوائے زمانہ ہوں دوزخ سے بچا لینا. آپ کا جی چاہے تو آپ ان اشعار کو جا کے خود بھی چیک کر سکتے ہیں اگر ان میں کوئی میں بات غلط کہہ رہی ہوں. دوزخ سے بچانے والا بھی آپ صلی اللہ علیہ وسلم ہے، امداد کرنے والے بھی آپ صلی اللہ علیہ وسلم ہے، معاشر میں بھرم رکھنے والے بھی آپ صلی اللہ علیہ وسلم ہے. تو بھائی خدا کہاں ہے؟ اللہ تعالی کہاں ہے؟ کہاں ہے اللہ؟ امداد بھی انہوں نے کرنی ہے، قبر میں بھی انہوں نے بچانا ہے، قبر میں انہوں نے آ بھی جانا ہے مدد کرنے کے لیے، پھر اس کے بعد وہاں پہ بھی نہ اللہ کی ضرورت ہے، نہ میدان حشر میں اللہ کی ضرورت ہے، کہیں پہ بھی نہیں ضرورت ہے. اور دعائیں بھی آپ نے ہی منظور کرنی ہے. پھر ہم اس وقت افطار کر رہے ہیں اور ہم یہ اشعار سن رہے ہیں، یہاں ٹی وی پہ دکھائے جا رہے ہیں اور لوگ بھی وہاں بیٹھے ہوئے. اب جائے گئے جو لوگ افطاری کا ہی وقت ہوگا، جو لوگ ٹی وی لگا کے بیٹھے ہوں گے وہ بھی سن رہے ہوں گے. تو یہ ہم نے اپنا دین کن کے ہاتھوں میں دیا ہوا؟ یہ قوالیوں کے اندر کیا ہوتا ہے؟ نعتوں میں کیا ہوتا ہے؟ قوالیوں میں بھی آپ اسی طرح دیکھ لیں، لیکن ہمیں اس وقت مزہ بڑا آ رہا ہوتا ہے نا، ایک ردم ہوتا ہے اور اس ردم کے اندر ہم ایسے بہہ جاتے ہیں کہ ہمیں یہ بھی نہیں سمجھ آتی یہ بندہ بول کیا رہا ہے، اور سر دھنتے رہتے ہیں. تو ہم نے کسی کو تو بات کی بات ہے، ہماری اس امت کے اندر کتنا شرک آ چکا ہے، کیا یہ شرک نہیں ہے؟ بالکل ہی اللہ تعالی کی ذات کو تو بیچ میں سے نکال ہی دیا نا، جبکہ آپ صلی اللہ علیہ وسلم تو اس قدر اس میں کیئرفل تھے کہ آپ صلی اللہ علیہ وسلم کے پاس ایک دفعہ ایک آدمی آیا، اس نے کہا جو اللہ چاہے اور جو اس کا رسول چاہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کیا تم مجھے اللہ کے برابر کرتے ہو؟ یہ کہو جو اللہ چاہے. اتنے کیئرفل تھے. ایک آدمی آیا، اس نے کہا آپ داتا ہیں، آپ دینے والے ہیں. آپ نے فرمایا نہیں، میں قاسم ہوں، میں تقسیم کرنے والا ہوں، بس دینے والا تو اللہ ہے. اتنی بات بھی اپنے لیے پسند نہیں کی. اور آج ہم نے کیا بنا کے رکھ دیا کہ سب دیتے ہی یہ ہیں، اور ہر قبر والے کے ان کے سے صدقے تو ہمیں ملتا ہے، کہتے ہیں ہمیں تو ان کے صدقے مل رہا ہے جو ہمارے شہر میں، جس کی بھی جس جس شہر میں جن جن کی قبریں ہیں، کوئی بزرگان دین کی قبریں ہیں، کہتے ہیں ان کی وجہ سے ہم بھی کھا رہے ہیں. ہم کہتے ہیں آپ صلی اللہ علیہ وسلم کے لیے تو کائنات بنی، وہ کہتے ہیں اس کے اندر شیروں میں بھی اور ویسے بھی کہتے ہیں. اللہ تعالیٰ قرآن میں فرماتا ہے وما خلقت الجن والانس الا ليعبدون, اللہ تعالیٰ نے تو اپنی عبادت کے لیے پیدا کیا, آپ صلی اللہ علیہ وسلم کے لیے نہیں پیدا کیا. قرآن کی آیت کو بھی جھٹلا دینا, قرآن کا بھی پڑھاؤ تو پتا چلے نا. افلا تذکرون, کیا نہیں تم نصیحت پکڑتے, تمہیں سمجھ نہیں آتی یہ بات. جس نے پیدا کیا کیا اس کا حق نہیں ہے کہ اس کی عبادت کی جائے, صرف اس کے آگے سجدہ کیا جائے, صرف اس سے مانگا جائے, صرف اس کو اپنی امیدوں کا مرکز بنایا جائے, صرف اس کے آگے رکوع کیے جائیں, جھکنا ہے تو صرف اس کے آگے جھکنا ہے, یہ پیشانی کسی اور کے آگے نہ جھکے. اس کا پتہ ہی نہیں ہمیں.